यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। कोरोना भाइरसको रोकथाम र नियन्त्रण गरी जनताको जीवन रक्षामा सरकारले ध्यान केन्द्रित गरेको, प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 1,00,000 नाग्यो। संक्रमणपछि मृत्यु हुनेको संख्या 600 पुग्यो। कोरोना संक्रमण पुष्टि भएका व्यक्ति आइसोलेशनमा नबसेको पाइए कार्यवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी। चाडपर्वमा हुने दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र अनुगमन नियन्त्रणका लागि सरकारद्वारा बजार अनुगमनमा तीव्रता र यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले कोविड 19 को रोकथाम र नियन्त्रण गरी जनताको जीवन रक्षामा सरकारले ध्यान केन्द्रित गरेको बताउनु भएको छ। गैर आवासीय नेपाली संघ एनआरएनए को दोस्रो ज्ञान सम्मेलनको भर्चुअल रूपमा आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले कोविड 19 को प्रभावका कारण खाद्यान्न आपूर्तिमा कुनै समस्या नआएको बताउनुभयो। प्रधानमन्त्री ओलीले कोविड 19 को महामारीका कारण उत्पन्न समस्या समाधान गर्न सरकार सहयोग गर्न तत्पर रहेको बताउनुभयो।
यति बेर नेपाल सरकारको काम मध्ये प्रमुख काम नै कोविड नियन्त्रणका लागि प्रयास गर्ने, कोविडका विरुद्ध लड्ने रहेको छ। कोविड 19 को कारणले जनताको जीवनमा भोकमरी जस्ता कुराहरू प्रकट हुने र त्यसले जीवन रक्षामा कठिनाइ हुने स्थिति नआओस् भन्ने, दुईटै हिसाबले रोगले पनि नेपालीले ज्यान गुमाउन नपरोस्, भोकले पनि नेपालीले ज्यान गुमाउन नपरोस् भनेर जनताको जीवन रक्षा सबभन्दा महत्वपूर्ण कुरा हो भनेर मैले सुरुदेखि नै अभिव्यक्ति दिँदै आएँ र त्यसका निम्ति मेरो नेतृत्वको सरकारले पूर्ण रूपमा प्रयास पनि गरेको छ र नेपाल सरकार यसमा दुईटै पक्षबाट जनताको जीवन रक्षाका निम्ति क्रियाशील छ। अहिलेसम्म त्यस्तो आपूर्ति समस्या अथवा खाद्यान्नको कमी अथवा यस्ता कुराहरू रहेका छैनन्। कुनै ठाउँमा यदि गरिबीको अवस्था छ भने सरकार त्यहाँ सहयोग पुर्याउन तत्पर रहेको छ।
प्रधानमन्त्री ओलीले आयुर्वेदिक र एलोप्याथिक दुवै क्षेत्रको सहयोगबाट कोरोना विरूद्धको लड़ाई लड़िएकाले नेपालमा बहुमूल्य जड़ीबुटी र भान्सामा प्रयोग भइरहेका औषधिजन्य खाद्यको प्रयोग बढ़दै गएको उल्लेख गर्नुभयो। जहाँ रहे पनि सबै नेपाली बीच एकताको जरूरी रहेको भन्नुहुँदै प्रधानमन्त्री ओलीले सरकार गैर आवासीय नेपालीसँग सहकार्य गरेर अगाडि बढ़न चाहेको उल्लेख गर्नुभयो।
पक्ष विपक्षता बिना सरकारका लागि सबै नेपाली समान छन्, सबै नेपालीको उन्नति हुनुपर्दछ, सबै नेपाली उन्नतिका लागि एकजुट हुनुपर्दछ जहाँ रहेका भए पनि। त्यसकारण एकताको भावना र एकताका प्रयासहरू तपाईँहरूका निम्ति ती कुराहरूमा सहयोग पुर्याउँछ। सरकारले यहाँहरूसँग सहकार्यका साथ अगाडि बढ्न चाहन्छ भन्ने कुरा यहाँहरूलाई थाहा छ भन्ने मलाई लाग्छ र त्यो विश्वास
प्रधानमन्त्री ओलीले मुलुक समृद्धिको दिशातर्फ अघि बढ़ेकाले जीविकाका लागि बाध्यतावश विदेश जाने स्थिति अन्त्य गरी स्वदेशमै श्रम र सिपको प्रयोग गर्न सके आधार निर्माणमा गैर आवासीय नेपालीको पनि भूमिका हुनुपर्नेमा जोड़ दिनुभयो। गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले आफूहरू विदेशमा प्राप्त ज्ञान सिप र लगानी स्वदेशको समृद्धिका लागि प्रयोग गर्न तयार रहेकाले उचित वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्नुभयो। सम्मेलनमा परराष्ट्र मन्त्री प्रदीप गेवाली, विदेश स्थित नेपाली राजदूत र विभिन्न विश्वविद्यालयका उपकुलपति लगायतको सहभागिता रहेको थियो। 5 दिनसम्म चल्ने विश्व ज्ञान सम्मेलनमा विभिन्न 30 देशका 100 भन्दा बढ़ी विश्वविद्यालयको प्रतिनिधित्व रहेको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 1,00,000 भन्दा माथि पुगेको छ। आज थप 2,059 जनामा संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या 1,00,676 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आज विभिन्न 56 जिल्लाका 732 जना महिला र 1,327 जना पुरूषमा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। मन्त्रालयका अनुसार आज काठमाडौँका 1,116, ललितपुरका 163 र भक्तपुरका 130 गरी काठमाडौँ उपत्यकामा मात्रै 1,409 जना संक्रमित थपिएका छन्। यसै गरी आज थप 1,680 जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन्। यो सँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या 73,000 23 पुगेको छ र संक्रमण मुक्त हुने दर 72.5% रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमण मुक्त हुन बाँकी 27,053 सक्रिय संक्रमित मध्ये 15,877 जना आफ्नै घरमा आइसोलेसनमा रहेको र 11,176 जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। यसै गरी कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि 600 पुगेको छ। आज एक महिला र 9 पुरूष गरी थप 10 जनाको मृत्यु भएपछि हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या 600 पुगेको मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज सुनसरीमा 3, झापा, काठमाडौँ र रूपन्देहीमा 2-2 तथा ललितपुरमा 1 जनाको कोरोनाका कारण मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुष्टि भएको व्यक्ति आइसोलेसनमा नबसेको पाइए कार्यवाही गर्ने चेतावनी दिएको छ। मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले संक्रमण पुष्टि भएको व्यक्ति नियमपूर्वक आइसोलेसनमा नबसेको पाइए पक्राउ गरी 6 महिनाको कैद सजायसम्म हुन सक्ने बताउनुभयो।
COVID-19 पोजिटिभ आएका व्यक्तिहरू आइसोलेसनमा नबसेको पाइएकोले यस्तो अवस्थामा घर परिवार छिमेकीले समेत अनुगमन गरी हेरी पत्ता लगाइकन खबर गरिदिनु हुन अनुरोध छ। यदि कसैले पोजिटिभ आएको व्यक्ति आइसोलेसनमा नबसी बाहिर हिँडेको छ, अरूको सम्पर्कमा आएको छ भने संक्रामक रोग ऐन अनुसार 6 महिना जेल सजायसम्म हुने व्यवस्था छ। हामीले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयहरूलाई सूचना गरिसकेका छौँ। यही अनुसार आइसोलेसनमा नबस्ने व्यक्तिहरूलाई पक्रेर सजाय दिन पनि हामी अनुरोध गर्दछौँ।
प्रवक्ता प्राध्यापक डाक्टर गौतमले संक्रमणको शंका लागि परीक्षणका लागि स्वाब दिएका व्यक्ति समेत परीक्षणको नतिजा नआउँदासम्म आइसोलेसनमा बस्नुपर्ने बताउनुभयो। सरकारले COVID-19 को संक्रमण समुदाय स्तरमा फैलिएको छ वा छैन भन्ने बारेमा एन्टीबडी परीक्षण गर्न थालेको छ। विश्व स्वास्थ्य संगठनको सहयोगमा एन्टीबडी परीक्षणका लागि विज्ञसहितको प्राविधिक टोली आजदेखि 7 प्रदेशमा खटाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडेमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले COVID-19 को संक्रमण समुदाय स्तरमा फैलिएको छ वा छैन र फैलिएको रहेछ भने कुन तहमा छ भन्ने पत्ता लगाउने जानकारी दिनुभयो। एन्टीबडी परीक्षणका लागि समुदायमा सेरो प्रिभिलेन्स अध्ययन गरिनेछ। अध्ययनका क्रममा संक्रमित भएका र नभएकाको पनि एन्टीबडी परीक्षणका लागि प्रत्येक प्रदेशका 30 वडामा प्रतिवडा 15 जनाका दरले नमूना परीक्षण गरिने महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले जानकारी दिनुभयो। कोरोना भाइरस संक्रमितको उपचारका लागि बैतडीका 9 स्थानीय तहमा 5 शैयाको COVID-19 अस्थायी अस्पताल निर्माण हुने भएको छ। COVID-19 संक्रमित बिरामीको उपचारका लागि सरकारले सबै स्थानीय तहलाई 5 शैयाको अस्थायी अस्पताल बनाउन पत्राचार गरेपछि बैतडीका 9 स्थानीय तहमा COVID-19 अस्थायी अस्पताल निर्माण हुने भएको हो। अस्पताल नभएका स्थानीय तहमा अस्थायी अस्पताल निर्माण गर्नका लागि सरकारले जिल्लामा 10 लाखका दरले बजेट समेत पठाइसकेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले जानकारी दिनुभयो। प्रदेश नम्बर 1 मुख्यमन्त्री शेरधन राईले आइसोलेसन सेन्टरहरूमा आईसीयू तथा अक्सिजन प्लान्ट सहितको सेवा विस्तार गरिने बताउनु भएको छ। मोरङको विराटनगर वडा नम्बर 12 आजदेखि संचालित COVID-19 आइसोलेसन सेन्टरको शुभारम्भ गर्नुहुँदै उहाँले विराटनगरमा 1,000 शैयाको आइसोलेसन बनाउने बताउनुभयो। परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले रसुवाको स्याफ्रुबेसी स्थित 22 मेगावाट क्षमताको चिलिमे एवं रसुवा र नुवाकोटको आधार इलाकामा गत वर्ष निर्मित 60 मेगावाट क्षमताको माथिल्लो त्रिशुली ए विद्युत गृहको अवलोकन गर्नुभएको छ। 2060 उत्पादन शुरू भएको चिलिमे एवं गत वर्षदेखि उत्पादित माथिल्लो त्रिशुली ए विद्युत गृहको अवलोकन गर्दै उत्पादनका बारेमा नेपाल सरकारका प्रवक्ताले जानकारी लिनुभएको रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो। मन्त्री गेवालीले गल्छी रसुवागढ़ी अन्तर्राष्ट्रिय राजमार्ग अन्तर्गत पर्ने स्याफ्रुवेसी मैलुङ र बेत्रावती खण्डमा पर्ने मार्गको समेत स्थलगत निरीक्षण गर्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज शिष्टाचार भेट गर्नुभएको छ। सिंहदरबार स्थित मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रा बीच दुई देश बीचको हवाई पर्यटन तथा संस्कृतिका बारेमा कुराकानी भएको थियो। हवाई क्षेत्रका सम्बन्धमा उहाँहरूबीच भैरहवा नाकाबाट उडान प्रवेश गर्ने साथै नेपालगंज र महेन्द्रनगर नाकाबाट पनि उडान अनुमतिका लागि यसअघि भएको पत्राचारलाई छिट्टै निष्कर्षमा पुर्याउने बारे कुरा भएको थियो। भन्नुभयो। कोविड 19 का कारण बन्द रहेको काठमाडौँ र भारतका विभिन्न शहरहरू बीचको उडान चाँडै शुरू गर्ने बारेमा पनि उहाँहरू बीच कुराकानी भएको बताइएको छ। त्यस्तै संस्कृतिका क्षेत्रमा पशुपति, लुम्बिनी, जनकपुरलाई विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्ने बारे छलफल भएको छ। सो भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रा दुवैले रामायण सर्किटको अवधारणालाई छिट्टै कार्यान्वयनमा ल्याउन दुवै देश सकारात्मक रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। भेटमा मन्त्री भट्टराईले नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनको क्षेत्रमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। राजदूत क्वात्राले नेपालका धार्मिक तथा सांस्कृतिक केन्द्रलाई थप विकास गर्न भारत सरकार सकारात्मक रहेको जनाउँदै कोविड 19 का कारण प्रभावित बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न भारत सरकारले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो। नेपाली कांग्रेसका नेता एवं पूर्व केन्द्रीय कोषाध्यक्ष रामबाबु प्रसाई खनुप्रुदे प्रकाशको आज 99 वर्षको उमेरमा निधन भएको छ। स्वर्गीय प्रसाईमा कोरोना पोजेटिभ देखिएको थियो। विगत 9 दिनदेखि ओम अस्पतालमा उपचार गरिरहनुभएका प्रसाईको आज दिउँसो निधन भएको उहाँका छोरा डाक्टर घिसुप प्रसाईले जानकारी दिनुभयो। गान्धीवादी नेताका रूपमा चिनिनुहुने स्वर्गीय प्रसाईले नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा 2026 सालदेखि 2033 सम्म निर्वासित जीवन बिताउनु भएको थियो। स्वर्गीय प्रसाईले 6 वर्षभन्दा बढ़ी जेल जीवन बिताउनु भएको थियो। 1978 सालमा हाङपाङमा जन्मनुभएका प्रसाईका 3 छोरा र 2 छोरी हुनुहुन्छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्व कोषाध्यक्ष एवं समाजसेवी रामबाबु प्रसाई खनुप्रुदेको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। सभापति देउवाले आज एक शोक विज्ञप्ति मार्फत अग्रज समाजसेवी, सत्यवादी नेताको रूपमा पहिचान बनाउनुभएका पूर्व कोषाध्यक्ष प्रसाईको निधनले आफूलाई दुखित बनाएको उल्लेख गर्नुहुँदै उहाँमा भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। चाडबाडका बेला बजारमा हुने गरेको दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव तथा अनियमितता रोक्न सरकारले अनुगमनलाई तीव्र बनाएको छ। चाडबाड नजिकिएसँगै कतिपय व्यवसायीहरूले म्याद गुज्रेका सामानहरूमा नयाँ मिति टाँसेर समेत उपभोक्ता ठगिरहेको पाइएपछि सरकारले उनीहरूलाई थुनामा राखी मुद्दा चलाउने तयारी गरिरहेको विभागले जनाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने नियमित बजार अनुगमन गरी अनियमितता गर्ने व्यवसायलाई कार्यवाहीको दायरामा ल्याएको दावी गरेको छ। संवाददाता सरिता खनालको एक रिपोर्ट।
चाड पर्वको समय शुरू भएसँगै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकामा विभिन्न 4 समूह बनाएर बजार अनुगमन गरिरहेको छ। खाद्यान्न, लत्ता कपड़ा, तरकारी लगायतका दैनिक उपभोग्य वस्तुको बजार मूल्य संकलन गर्ने, प्रमाण सोध्ने र केही कैफियत भएमा स्पष्टीकरण लिने लगायतका कामहरू गरिरहेको विभागले जनाएको छ। 4 समूहले दैनिक करिब 25-30 पसलको अनुगमन गर्ने गरेको छ भने अनुगमनमा जिल्ला प्रशासन कार्यालय, महानगरीय अपराध महाशाखा, नेपाल प्रहरी लगायत अन्य सरकारवाला निकायहरू समेत सहभागी हुने गरेका छन्। यस आर्थिक वर्षमा हालसम्म करिब 650 पसलहरूमा अनुगमन गरिसकिएको र चाडपर्वको समय शुरू भएपछि अनुगमनलाई थप तीव्रता दिइएको बताउनुहुन्छ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदी।
धेरै कारोबार हुन्छ, उपभोक्ता धेरै पुग्छन् अनि धेरै जोखिम पनि हुन सक्छ भनेर फोकस गर्नुपर्ने कारण चाहिँ त्यो हो। हाम्रो चाडबाड मनाउनलाई कर्मचारीले गएर यसो साँठगाँठ गर्छ भन्ने हिसाबले त्यसरी मिले मात्र भयो भने तत्काल चाहिँ कारवाही गर्ने लाइनमा छौँ। आचार
सरकारले नियमित बजार अनुगमन गरिरहेको र अनुगमनका क्रममा भेटिएका उपभोक्ता ठग्ने व्यवसायीलाई कार्यवाहीको दायरामा ल्याइएको बताए पनि उपभोक्ता अधिकार कर्मीहरू भने यसबाट सन्तुष्ट हुन सकेका छैनन्। सरकारी अनुगमनलाई चाडपर्व केन्द्रित मात्र नगरी अन्य समयमा पनि निरन्तरता दिनुपर्ने र उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने व्यवसायीलाई कार्यवाहीको दायरामा ल्याउनुपर्ने बताउनुहुन्छ राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सचिव कुमारी खरेल।
छैन उपभोक्ताहरूको चाहिँ स्वास्थ्य एकदमै समस्यामा परेको छ। बजार अनुगमन गरेर मात्रै हुँदैन, एउटा सजाय पनि अलिक कडा तरिकाले गर्नुपर्छ। चाडबाडको बेलामा त्यसले अरू बेला पनि अनुगमन हुनु पर्यो।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने नियमित बजार अनुगमन गरी अनियमितता गर्ने व्यवसायीलाई कार्यवाहीको दायरामा ल्याएको दावी गरेको छ। केही दिन अघि मात्रै अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री गरेको भेटिएपछि विभागले 2 थुनामा राखी मुद्दा चलाउन थालेको छ। लकडाउनका समयमा समेत नियमित बजार अनुगमन गरी करोडौंको राजस्व संकलन गरेको र यो आर्थिक वर्षमा मात्रै पनि मापदण्ड विपरीत रहेका करिब 200 व्यवसायीलाई कार्यवाही गरी 73 लाख जरिवाना गरिएको विभागका महानिर्देशक सुवेदीले जानकारी दिनुभयो।
सानो तिनो जरिवाना गर्ने कुरा त दैनिक जस्तो हुन्छ। म्याच सिद्धिएका सामानहरू नष्ट गर्ने कुरा, पसलमै भेटियो भने बिक्रीमै राख्यो भने उसलाई कार्यवाही गर्ने कुरा, यिनीहरू अलिक बढी आएको। बढीमा 3 लाखसम्म निरीक्षण अधिकृत आफैले गर्न सक्ने प्रावधान छ उपभोक्ता संरक्षण ऐनबाट। सामान यतापट्टि 73 लाख जरिवाना उठ्यो।
मुख्य चाडबाडहरू नजिकिएसँगै बजारमा भीडभाड बढ्ने भएकाले व्यवसायीले झुक्याउने र उपभोक्ता ठगिन सक्ने जोखिम पनि बढ़ी हुन सक्छ। त्यसैले उपभोक्ताको हकको संरक्षणका लागि सरकारका नियमनकारी निकायले अरू बेलामा समेत बजार अनुगमनलाई बढ़ाउनुका साथै गलत गतिविधिमा संलग्नहरूको पहिचान गरी कार्यवाहीको दायरामा ल्याउन सकेमा बजारमा देखिने कृत्रिम अभाव र अनियमितता रोकिन सक्ने देखिन्छ। सरिता खनाल, रेडियो नेपाल,
काठमाडौँ।
क्यों भाई मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। आयुर्वेद चिकित्सालय नरदेवीले एन्टीभाइरल गुण भएका जड़ीबुट्टीको मिश्रण ज्येष्ठ बासादी पछिल्लो 1.5 महिनाको अवधिमा 20,000 प्याकेट निशुल्क वितरण गरेको छ। गुर्जो, दालचिनी, असुरो, उच्च हिमाली क्षेत्रमा पाइने सल्लो प्रजातिको तालिस पत्र लगायतका 12 किसिमका जड़ीबुट्टीको मिश्रण शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउनमा प्रभावकारी पाइएको चिकित्सालयका निर्देशक डाक्टर प्रदीप केसीले जानकारी दिनुभयो। सामान्य ज्वरो, सुक्खा खोकी, टाउको दुख्ने र सामान्य श्वास बढ़ने समस्यामा ज्येष्ठ बासादीले छिटो ठिक गर्ने गरेको पाइएको डाक्टर केसीले बताउनुभयो। मदन भण्डारी राजमार्ग अन्तर्गत उत्तरी मोरङको चिसाङ खोलामा पुल निर्माण भई सञ्चालनमा आएपछि आवत जावत सहज भएको छ। लेटाङ नगरपालिका तथा केराबारी गाउँपालिकालाई जोड्ने सो खोलामा पुल बनेपछि पहाड़ी भेगका गाउँ बस्ती तराईका बजारसँग जोड़िएका छन्। विराटनगरबाट संवाददाता कुमुद अधिकारीको रिपोर्ट।
मदन भण्डारी मार्ग अन्तर्गत उत्तरी मोरङको चिसाङ र मावा खोलामा पुल निर्माण भई सञ्चालनमा आएको र साथै अन्य खोलाहरूमा पनि पुल बन्न लागेको सो क्षेत्रका सांसद घनश्याम खतिवडाले बताउनुभयो।
चिसाङ खोलामा निकै लामो समय पछाडि पुल बन्यो र यो पुल बनेपछि अत्यन्त खुशी छन्। यसले चाहिँ यो भेगका जनतालाई चाहिँ निकै ठूलो लाभ पुगेको छ।
विगतमा पुल नहुँदा वर्षायामको बाढ़ीमा खोला वारिपारी गर्दा कतिपयले ज्यान समेत गुमाउँदै आएका थिए। पुल निर्माणले लेटाङ नगरपालिका लगायत आसपास का बजारहरूको विकासमा ठूलो फड्को मारेको नगरपालिकाका प्रमुख शंकर राईले बताउनुभयो।
सालै पछि चाहिँ यहाँ धेरै मान्छेहरू चाहिँ यो खोलाबाट बगेर चाहिँ मृत्यु भएको थियो, यसपालि कुनै पनि मृत्यु भएको छैन। यो चाहिँ मदन भण्डारी लोकमार्गमा जोडिने बाटो भएकोले गर्दा यसले लेटाङको विकासमा एउटा ठूलो फड्को मारेको छ।
38 करोड़को लागतमा 240 मिटर लामो पक्की पुल निर्माण गरिएको हो। लामो समयपछि पुल बनेपछि स्थानीय बासिन्दा समेत हर्षित भएका छन्।
पुल बनेपछि सबैभन्दा ठूलो कुरो त अब विद्यार्थीहरूलाई सबैभन्दा राम्रो भएको छ। बजार, नगरपालिकाको काम, हरेक कामको लागि जानुपर्ने, धेरै बग्नुपर्ने अवस्था थियो, त्योबाट चाहिँ अहिले हामी मुक्ति पाएका छौँ। पहाड़ इलाकाबाट आउनुपर्ने बजार यही हो, त्यसलाई जोडेको छ, अहिले धेरै सजिलो भएको छ।
हप्तै पछि मान्छेहरू बगाउँथ्यो, अहिले कति सजिलो भयो, कति राम्रो भयो, सब खुसी भएका छन्। विद्यार्थीहरूलाई आउ जाउ गर्नलाई कति सजिलो भएको छ, एकदम खुसी।
सो मार्ग अन्तर्गत 17 वटा खोलाहरूमा पुल निर्माणका लागि ठेक्का समेत लागिसकेको छ। ती सबै पुल आगामी 2 वर्षभित्र सम्पन्न हुने जनाइएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। सन् 2020 नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमलाई प्रदान गरिने भएको छ। भोकमरी नियन्त्रण गर्न काम गरेकाले विश्व खाद्य कार्यक्रमलाई सो पुरस्कार प्रदान गर्न लागि हो। यसअघि चिकित्सा शास्त्र, भौतिक शास्त्र, रसायनशास्त्र र साहित्यका विजेताको नाम घोषणा भइसकेको छ। विश्वमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या 10,67,000 नागेको छ। विश्वभर कोरोना संक्रमित हुनेको कुल संख्या 3,68,15,000 नागेको छ भने निको हुनेको संख्या पनि बढ़ेर 2,76,98,000 नागेको छ। पछिल्लो समय संक्रमण दर र मृत्युदर उच्च रहेको भारतमा कुल संक्रमितको संख्या 70 लाख पुग्न लागेको अवस्थामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 1,06,521 पुगेको छ। चीनले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको कोरोना भाइरस विरूद्धको खोप अभियान योजनामा समर्थन जनाएको छ। विश्वका गरीब राष्ट्रहरूलाई पनि कोरोना विरूद्धको भ्याक्सिन सजिलै उपलब्ध गराउने उद्देश्यले डब्ल्यूएचओले तयार पारेको योजना सम्बन्धी सम्झौता पत्रमा चीनले हस्ताक्षर गरेसँगै अब चीनमा उत्पादन हुने खोप गरीब राष्ट्रहरूले सजिलै प्राप्त गर्न सक्ने बताइएको छ। विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस विरूद्धको खोप उत्पादनको अन्तिम चरणमा रहेका चीन, भारत, अमेरिका सहितका राष्ट्रहरूले आफ्नो उत्पादन अरूहरूका लागि पनि भएको बताउँदै आएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपचारमा संलग्न चिकित्सकहरूले राष्ट्रपति ट्रम्पले कोरोना भाइरस विरूद्धको उपचार पूरा गर्नुभएको र उहाँले यो हप्तादेखि आफ्नो नियमित काम शुरू गर्नुहुने बताएका छन्। कोरोना भाइरसको संक्रमणपछि तीन दिन अस्पताल भर्ना भएर राष्ट्रपति कार्यालय फर्कनुभएका ट्रम्पको स्वास्थ्यमा उल्लेख्य सुधार आएको भन्दै चिकित्सकहरूले राष्ट्रपतिले आराम महसुस गर्नुभएको बताएका छन्। यसैबीच राष्ट्रपति ट्रम्पले पनि आफू पूर्ण रूपमा स्वस्थ हुन लागेको भन्दै आफू छिट्टै राष्ट्रपतीय चुनावको अभियानमा जुट्ने बताउनु भएको छ। अब आर्थिक समाचार।
हिमाल पारीको जिल्ला मुस्ताङमा यति बेला किसानहरूलाई स्याउ टिप्ने चटारो भएको छ। अवरुद्ध सड़क खुलेको करिब एक हप्ता भयो। किसानहरूले दशैंलाई लक्षित गरेर स्याउ पोखरा र काठमाडौँ पठाउन शुरू गरेका छन्। मुस्ताङबाट विगत एक साता यता दैनिक लगभग एक ट्रकका दरले स्याउ बाहिरिने गरेको छ। यस वर्ष मुस्ताङमा टिप्ने क्रम जारी रहेकोले उत्पादनको यकिन गर्न नसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोन इकाई प्रमुख सुधीर थापाले बताउनुभयो। मुस्ताङमा गत वर्ष 6,500 मेट्रिक टन स्याउ फलेको थियो। यो वर्ष पनि उत्पादन राम्रै रहेकोले त्यसकै आधारमा स्याउको उत्पादन हुने अनुमान गरिएको छ। सरकारले मुस्ताङमा स्याउ खेतीको सम्भावनालाई दृष्टिगत गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत स्याउ जोन कार्यक्रम सञ्चालन गरेको र यस वर्षका लागि 2,21,00,000 बजेट विनियोजन गरेको परियोजनाको मुस्ताङ म्याग्दी प्रमुख सुधीर थापाले बताउनुभयो। मुस्ताङमा हाल 1,400 हेक्टर क्षेत्रफलमा स्याउ खेती फैलिएको छ। हाल 500 हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ खेतीले उत्पादन दिन थालेको छ। यो वर्ष मुस्ताङमा 3 हेक्टरमा उच्च जातको स्याउ र 30 हेक्टरमा अन्य साधारण जातको स्याउको बिरुवा रोप्ने योजना रहेको थापाले बताउनुभयो। कोरोना महामारीका कारण होटल तथा पर्यटन व्यवसाय ठप्प हुँदा बीरगंज नाका हुँदै नेपाल भित्रिने विदेशी मदिराको आयातमा ठूलो मात्रामा गिरावट भएको छ। बीरगंज स्थित सुक्खा बन्दरगाह हुँदै विदेशी मदिरा नेपाल भित्रिने गर्दछ। सिर्सिया सुक्खा बन्दरगाह भन्सार नाकाबाट चालू आर्थिक वर्ष 2077-78 साउनदेखि असौज 23 गतेसम्म 75,85,000 रुपियाँ बराबरको मदिरा आयात भएको बन्दरगाह स्थित भन्सार कार्यालयले जनाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा सिर्सिया भन्सार नाकाबाट 30,68,62,000 रुपियाँ बराबरको त्यस्तो मदिरा नेपाल आयात भएको थियो। मदिराको आयात घट्दा राजस्व संकलनमा समेत गिरावट भएको छ। स्टक ब्रोकर एसोसिएसनले शेयर बजारमा लगानी सम्बन्धी सम्पूर्ण कार्य विद्युतीय माध्यमबाट नै गराउन सम्पूर्ण लगानीकर्ता तथा संघका सदस्यहरूलाई आग्रह गरेको छ। संघले शुक्रबार एक सूचना मार्फत हाल भौतिक उपस्थिति बिना नै धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नका लागि खाता खोल्न, कारोबार गर्न, राफसाफ गर्न तथा कारोबारसँग सम्बन्धित सम्पूर्ण कार्य विद्युतीय माध्यमबाट नै गर्न सक्ने व्यवस्था रहेकोले कोरोनाको बढ़दो जोखिमका बीच त्यस्तो कार्य विद्युतीय माध्यमबाट नै गर्न आग्रह गरेको हो। सानीमा जनरल इन्सुरेन्सले असोज 21 गतेदेखि सर्वसाधारणमा बिक्रीमा ल्याएको आईपीओमा 3 दिनमा झण्डै 6 गुणा बढ़ीले आवेदन परेको छ। बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलका अनुसार शुक्रबार साँझसम्ममा कम्पनीको आईपीओमा 7,44,491 आवेदनबाट 1,62,36,55,000 रुपियाँ बराबरको 1,62,36,550 किता शेयरको लागि आवेदन परेको छ। यो माग भन्दा 9.94 गुणाले बढ़ी हो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार अजय बमबाट।
सरकारले राष्ट्रिय खेलकुद परिषद राखेपमा बोर्ड सदस्यहरू नियुक्त गरेको छ। सोमबार बसेको मन्त्री परिषद बैठकले परिषदका रिक्त 9 जना बोर्ड सदस्य नियुक्त गरेको हो। नयाँ बनेको बोर्ड सदस्यमा हरिखण्डका मानदेव हजारा, पुरेन्द्र विक्रम लाखे, राजेश गुरूङ, मोहम्मद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुमार, चन्द्र वन्दना राई, सुमित्रा चौधरी मनोनित भएका छन्। खेलकुद संघको सिफारिशमा रेणुका श्रेष्ठ, सुवर्णा श्रेष्ठलाई नियुक्त गरिएको छ। खेलकुद संघबाट आउने 2 महिला कोटा बाँकी थियो। ऐनको दफा 3(2) ट अनुसार खेलकुदको विकासमा महत्वपूर्ण योगदान गरेका प्रतिष्ठित व्यक्ति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्व खेलाड़ीहरू मध्ये सबै प्रदेशबाट प्रतिनिधित्व हुने गरी महिला, दलित, आदिवासी, जनजाति, खसारे, मधेसी, थारू, मुस्लिम, पुसेडीको क्षेत्रको समेतबाट प्रतिनिधित्व हुने गरी कम्तीमा 3 महिला सहित सरकारले मनोनयन गर्ने व्यवस्था छ। तर यसमा मनोनयन गर्दा कम्तीमा 50% सदस्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्व खेलाड़ीहरू मध्येबाट गर्नुपर्ने उल्लेख छ। सोही अनुसार मन्त्री परिषदको सोमबारको बैठकले बोर्डको सदस्यको नियुक्त गरेको हो। राष्ट्रिय खेलकुद विकास ऐनले 37 बोर्ड सदस्यको व्यवस्था गरेको छ। ऐनको प्रावधान अनुसार युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले साउन 15 गते 6 बोर्ड सदस्य नियुक्त गर्नुभएको थियो। मन्त्री विश्वकर्माले परिषदको अध्यक्षको हैसियतमा रिम राणाबाट, इन्दिरा निरौला, गोविन्द भट्टराई, अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुभाष श्रेष्ठलाई नियुक्त गर्नुभएको थियो। नयाँ ऐन अनुसार राखेपा सदस्य सचिवमा रमेश सिलवाल र उपाध्यक्षमा शिव कोरेला मन्त्री परिषदबाट नियुक्त भइसक्नु भएको छ। क्रिस्टियानो रोनाल्डोको पोर्चुगलको मेरिराई स्थित घरमा चोरी गर्ने प्रयास भएको छ। रोनाल्डोको घरबाट हस्ताक्षर गरिएको युभेन्ट्सको जर्सी र अन्य केही मूल्यवान वस्तु चोरी भएको बताइएको छ। पोर्चुगल संचार माध्यमका अनुसार चोरले घरेलु कामदारको नियमित तरिकाले ढोका खोल्ने तरिकाले खोलेर घरभित्र पसेको बताइएको छ। स्थानीय पुलिसले सीसीटीभी मार्फत चोरको पहिचान भइसकेको बताएको छ।
अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा प्रदेश एक बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही। प्रदेश एक बागमती र गण्डकी प्रदेशका 1-2 स्थानमा हल्का वर्षा हुन सक्ने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 28.5 डिग्री सेल्सियस, न्यूनतम 18.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 29.4 डिग्री सेल्सियस, न्यूनतम 14.5 डिग्री सेल्सियस। पोखराको अधिकतम 30.1 डिग्री सेल्सियस, न्यूनतम 18.6 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 18 डिग्री सेल्सियस र दिपायलको अधिकतम 34.5 डिग्री सेल्सियस, न्यूनतम 18.9 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। कोरोना भाइरसको रोकथाम र नियन्त्रण गरी जनताको जीवन रक्षामा सरकारले ध्यान केन्द्रित गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 1,00,000 नाग्यो। संक्रमणपछि मृत्यु हुनेको संख्या 600 पुग्यो। कोरोना संक्रमण पुष्टि भएका व्यक्ति आइसोलेसनमा नबसेको पाइए कार्यवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी। चाडपर्वमा हुने दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र अनियमितता नियन्त्रणका लागि सरकारद्वारा बजार अनुगमनमा तीव्रता र यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई। यसका साथै साँझ 7 बजेको समाचार यही पूरा हुन्छ। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्ते।